बच्चों, कसत कहानी नंबर 9 और 10 में आपने टार्जन की कहानी का पहला और दूसरा हिस्सा सुना। अब हम आपको टार्जन की कहानी का तीसरा हिस्सा सुनवाते हैं। याद है आपको, शेरनी खिड़की से कैबिन में घुसने की कोशिश कर रही थी और बेचारी जेन और फिलोमिना अंदर फंसी हुई थी।
सर, केबिन में जेन और फिलोमिना एक कोने में खड़ी खौफ से कांप रही थी। जेन के हाथ में एक पिस्तौल था जो उसने अभी अभी चलाया था। इस खौफनाक शेरनी खिड़की में से केबिन के अंदर दाखिल होने की कोशिश कर रही थी। उसने अपने सर से खिड़की की लकड़ी की बनी हुई सलाखों को टुकड़े टुकड़े कर दिया था। अब उसका आधा सर खिड़की के अंदर था और वो अपने पंजों से खिड़की की चौखट को तोड़ने की कोशिश कर रही थी। शेरनी ने अपना पट पीछे कर लिया, मगर एक लम्हे के बाद ही वो फिर खिड़की पर आ गई। जेन उठा उठाकर उसके मुंह पर फेंकती जा रही थी। शेरनी ने पूरी ताकत के साथ खिड़की को धक्का दिया। खिड़की अब तकरीबन टूट कर गिरने वाली थी। उसी लम्हे टार्जन दरख्तों से झूलता हुआ वहां पहुंच गया। शेरनी खिड़की के अंदर कूदने वाली थी कि टार्जन ने छलांग लगाकर उसकी दुम पकड़ ली और पूरी ताकत से उसे खींचा। इसी दौरान प्रोफेसर पोर्टर और विलियम क्लेटन भी वहां पहुंच गए। टार्जन ने अपने सर के झटके से विलियम को इशारा किया कि वो उसका चाकू इस्तेमाल करे, लेकिन विलियम इस इशारे को समझ न सका और बेबस खड़ा रहा। फिर टार्जन ने अपने पांव केबिन की दीवार से जमाए और एक जोरदार झटके से शेरनी को बाहर खींच लिया। शेरनी पलटी और टार्जन पर हमला करने को थी, तो टार्जन उछल कर उसकी पीठ पर चढ़ गया और उसकी गर्दन अपने पास्कों में जकड़ ली। शेरनी ने हवा में पंजे मारे और अपना जिस्म दाएं बाएं पटका, मगर टार्जन की ग्रिप मजबूत होती गई। फिर टार्जन ने अपने पास्कों से जबरदस्त झटका दिया और शेरनी की गर्दन तोड़ दी। शेरनी की लाश धार से जमीन पर गिर पड़ी। टार्जन ने उसके सीने पर अपना पांव रखा और अपनी जीत का नारा लगाया।
जेन, जेन दरवाजा खोलिए, जेन दरवाजा खोलिए। जेन
कौन है? विलियम,
दरवाजा खोलिए, शेरनी मर चुकी है।
ओह विलियम, क्या हुआ, शेरनी कैसे मरी?
आओ बाहर आओ, डरो नहीं। ये देखो, ये रही शेरनी, ये इस बहादुर नौजवान ने। अरे ये कहाँ गायब हो गया?
कौन कौन था?
बेटी, वो एक अजीब और गरीब इंसान है, बिल्कुल एक सफेद देव लगता है और इतना ताकतवर है कि सिर्फ अपने हाथों के जोर से जानवर मार डालता है। ये शेरनी उसने इसी तरह मारी है।
कमाल है, इस जंगल में अजीब अजीब लोग हैं। एक गुरियों का टार्जन है और
नहीं लगता था, इसलिए अब वो दूर दूर तक इंसानी आबादी की तलाश में जाते थे। उनकी देखा देखी जेन और फिलोमिना की भी हिम्मत बढ़ी और वो भी जंगल में थोड़ी दूर तक फल और बेरियां तोड़ने के लिए जाने लगी। टार्जन उनको देखता, लेकिन चूंकि वो इनसे बात नहीं कर सकता था, इसलिए उनके ज्यादा करीब न जाता। एक दिन अचानक उसके कानों में किसी भारी भरकम गोरीले के गुजरने की आवाज आई। थोड़ी देर बाद एक औरत की चीख सुनाई दी। ये जेन की आवाज थी। टार्जन इस आवाज की तरफ तेजी से रवाना हो गया। प्रोफेसर पोर्टर और विलियम भी चीख की आवाज सुनकर उस तरफ भागे। कुछ देर इधर उधर भटकने के बाद आखिरकार उन्हें एक दरख्त के नीचे फिलोमिना बेहोश पड़ी नजर आई। उन्होंने तेजी से बढ़कर उसे होश में लाने की कोशिश की।
होश में आओ फिलोमिना, होश में आओ, बताओ बताओ क्या हुआ?
जेन कहाँ है? बताओ फिलोमिना, बोलो बोलो।
मेरी बच्ची, मेरी जेन, प्लीज मिस्टर विलियम, जेन को बचाओ।
हुआ क्या, जल्दी बताओ।
एक खौफनाक गोरिल्ला जेन को उठाकर ले गया। हाय मेरी बच्ची, मेरी
तरफ ले गया, किस तरफ ले गया?
वो उस तरफ।
चलो चलो विलियम, चलो।
प्रोफेसर और विलियम से कई मील आगे गोरिल्ला जेन को कंधे पर उठाए घने जंगल में बढ़ता जा रहा था। जेन उसके बाजुओं में जकड़ी हुई बेबस थी। मारे उसका बुरा हाल था, लेकिन उसे मालूम था कि इस खौफनाक जानवर से जान छुड़ाना नामुमकिन बात है। उधर टार्जन दरख्तों से लटकता हुआ गोरिल्ले का पीछा कर रहा था। उसे मालूम था कि वो सही रास्ते पर जा रहा था, क्योंकि एक जगह पर उसे जेन का रुमाल मिला। थोड़ी दूर एक शाख पर जेन का रिबन लटक रहा था। टार्जन ने अब अपनी रफ्तार और तेज कर दी। गोरिल्ला शाखों पर झूलता आगे बढ़ता जा रहा था। थोड़ी दूर जाने के बाद वो एक खुली जगह में जमीन पर उतर गया। उसी लम्हे टार्जन ने भी पीछे से छलांग लगाई। गोरिल्ला पलटा। टार्जन को देखते ही उसने जेन को एक तरफ धकेला और टार्जन की तरफ बढ़ा। जेन ने जब टार्जन को देखा तो उसे फौरन ख्याल आया कि ये वही सफेद देव है जिसके बारे में पोर्टर ने बताया था। अब उसकी थोड़ी सी जान में जान आई। लेकिन अगले लम्हे जब उसने देखा कि गोरिल्ला टार्जन से बहुत बड़ा है तो उसका दिल फिर बैठने लगा। एक इंसान इस खूंखार जानवर से कैसे मुकाबला कर सकता है? टार्जन और गोरिल्ला एक चीख के साथ टकराए। गोरिल्ले ने फौरन अपने नुकीले दांत टार्जन की तरफ बढ़ाए। टार्जन ने फौरन अपना चाकू निकालकर गोरिल्ले के सीने में घोंप दिया। अब एक जोरदार लड़ाई शुरू हो गई। कई दफा गोरिल्ले ने टार्जन की गर्दन में अपने नुकीले दांत काटे जाए। टार्जन का जिस्म उसके पंजों से लहूलुहान हो गया, मगर हर दफा टार्जन ने चाकू और जोर से घोंपा। आखिर टार्जन ने पूरा चाकू गोरिल्ले के दिल में उतार दिया और गोरिल्ला धड़ाम से जमीन पर गिर कर मर गया। ये देखकर जेन ने खुशी की चीख मारी।
ओह, शुक्र है ये मर गया। आपने मेरी जान बचाई, आपका बहुत बहुत शुक्रिया। डैडी ठीक कहते थे, आप वाकई बहुत बहादुर हैं। मगर आप हैं कौन? आपका नाम क्या है? आप बोलते क्यों नहीं? मेरी जबान नहीं समझते। अच्छा, हाथ मिलाइए, लाइए हाथ।
जेन ने शुक्रिया के तौर पर हाथ मिलाना चाहा। टार्जन ने यह समझकर कि वो उसके साथ जाना चाहती है उसे उठाकर कंधे पर डाला।
अरे अरे अरे, ये क्या कर रहे हैं आप? छोड़िए मुझे।
और टार्जन जेन को लेकर दरख्तों में गायब हो गया। दूसरी तरफ जंगल में प्रोफेसर और विलियम जेन की तलाश में मारे मारे फिर रहे थे।
पता नहीं कहां गए मेरे बच्चे। शाम की रोशनी में कुछ नजर भी नहीं आती।
प्रोफेसर साहब, मेरे ख्याल में और आगे जाने से कोई फायदा नहीं। शाम हो रही है, हमें वापस चलना चाहिए, क्योंकि केबिन तक पहुंचने में एक घंटा लगेगा।
लेकिन मैं अपनी बच्ची को इस जंगल बयाबान में छोड़कर कैसे चला जाऊं?
मगर आपके यहां रहने से फायदा क्या होगा? थोड़ी देर में रात हो जाएगी और हम बिल्कुल बेबस हो जाएंगे। अब वापस चलिए, सुबह सवेरे ही निकल पड़ेंगे। ठीक है ना?
ठीक है, मगर मैं ये बता देता हूँ कि कल मैं खाने पीने का सामान साथ लेकर आऊंगा और जब तक जेन नहीं मिलेगी मैं यहीं रहूंगा। विलियम, तुम नहीं जानते मुझे अपनी बेटी कितनी प्यारी है।
प्रोफेसर साहब, शायद आप भी नहीं जानते कि वो मुझे कितनी अजीज है। यकीन कीजिए, जब तक मैं उन्हें ढूंढ नहीं लूंगा एक पल चैन से नहीं बैठूंगा।
प्रोफेसर ने विलियम की तरफ गौर से देखा तो उसका चेहरा देखकर एहसास हो गया कि वो भी जेन के गायब होने से उतना ही परेशान है।
जीते रहो बेटे, जीते रहो। और सुनो, अब ये तकल्लुफ वगैरह छोड़ो, अब तुम मुझे अंकल कहा करो।
दूसरे दिन अभी प्रोफेसर और विलियम नाश्ता कर ही रहे थे कि एक तोप के चलने की आवाज सुनाई दी। केबिन से बाहर निकलकर उन्होंने देखा कि समंदर में दो जहाज खड़े हैं। एक जहाज का नाम एरो था। ये वही जहाज था जिसमें प्रोफेसर और उनके साथी यहां तक आए थे, और दूसरा जहाज एक फ्रांसीसी बहरी जहाज था। तोप इसलिए चलाई गई थी ताकि पता चल सके कि साहिल पर कोई है या नहीं। विलियम ने फौरन अपनी कमीज उतारकर हवा में लहरानी शुरू की। फिलोमीना ने भी अपनी रंगीन शाल इधर उधर लहराई। फिर उन्होंने देखा कि जहाज से कुछ आदमी एक कश्ती में बैठकर किनारे तक आए।
शायद आप विलियम क्लेटन?
जी कप्तान साहब जी, और ये है प्रोफेसर पोर्टर। खुदा का शुक्र है कि आप आ गए, लेकिन आपने हमें ढूंढा कैसे?
पहले मुझे अपने साथियों का तारुफ कराने दीजिए। ये है लेफ्टिनेंट डार्नो और ये है लेफ्टिनेंट क्लॉड। बड़ी खुशी हुई है आपसे मिलकर। कैप्टन, ये हमारा जहाज एरो आपको कैसे मिला? अरे साहब, शुक्र कीजिए कि मिल गया, वरना हमें आपका कभी पता ना चलता। हम जनूबी अफ्रीका जा रहे थे कि एक दिन समंदर के बीचों बीच हमें ये जहाज लहरों पर डोलता नजर आया। जब हमने करीब पहुंचकर आदमी चढ़ाए तो देखा कि ज्यादातर आदमी मर चुके हैं اور جو زندہ ہیں وہ بھی مرنے کے قریب ہیں. ان کا جب علاج کیا تو انہوں نے آپ کے بارے میں بتایا.
لیکن ان کی یہ حالت کیسے ہوئی؟
بس راستے سے بھٹک گئے تھے, کھانے پینے کا سامان ختم ہو گیا تو بھوکے مرنے لگے. خیر چھوڑیے, برے کاموں کا انجام برا ہی ہوتا ہے. آئیے اب آپ کو جہاز پر لیے چلتے ہیں.
نہیں کپتان صاحب, ابھی ہم نہیں جا سکتے. اصل میں پروفیسر صاحب کی بیٹی کو ایک گوریلا اٹھا کر لے گیا ہے. ابھی ہم ان کی تلاش میں نکلنے والے تھے کہ آپ آگئے.
کیپٹن, اگر آپ میری بیٹی کی تلاش میں میری مدد کریں گے تو میں بہت احسان مند ہوں گا.
کیوں نہیں, بالکل کریں گے. لیفٹیننٹ ڈارنو,
یس سر,
آپ فوراً جہاز سے 20 آدمی یہاں لے آئیے اور ساتھ میں رائفلز اور پستول بھی. آپ اور لیفٹیننٹ کلوڈ 10-10 آدمی ساتھ لے کر فوراً تلاش شروع کیجیے.
یس سر, یس سر.
تھینک یو کیپٹن.
ادھر ٹارزن جین کو لے کر درختوں میں سے گزرتا جا رہا تھا. جین نے اپنے آپ کو چھڑانے کی بہت کوشش کی, پھر عاجز آ کر ہاتھ پاؤں ڈھیلے چھوڑ دیے. اس کو یہ بھی خیال آیا کہ جو آدمی اس کی جان بچا سکتا ہے وہ اس کا دشمن نہیں دوست ہے. اس خیال کے آتے ہی وہ اپنے آپ کو بہت محفوظ سمجھنے لگے. تھوڑی دیر بعد وہ ایک کھلی جگہ پہنچے جو پہلے گوریلوں کا پڑاؤ ہوتا تھا. اس وقت وہاں کوئی نہیں تھا. اس خاموش اور پرسکون جگہ ٹارزن نے جین کو اتارا اور خود غائب ہو گیا. جین ابھی اس عجیب انسان کے بارے میں سوچ ہی رہی تھی کہ ٹارزن واپس آ گیا. اس کے ہاتھ میں کچھ پھل تھے جو اس نے جین کو دیے.
شکریہ شکریہ, مگر تم بھی تو کھاؤ. لو لو نا لو, تم میری بات بالکل نہیں سمجھتے.
ٹارزن ٹک ٹکی باندھے جین کو دیکھ رہا تھا. وہ بہت کچھ کہنا چاہتا تھا لیکن بے بس تھا. جین کو خیال آیا کہیں وہ گونگا تو نہیں.
تم بول تو سکتے ہو نا. اچھا دیکھو, میرا نام جین ہے. جین سمجھ میں آیا؟ بولو جین. جین
جین
ہاں, شاباش, شکر ہے گونگے نہیں ہوں. اچھا یہ دیکھو ہاتھ, یہ ہے ہاتھ. اچھا آپ بولو ہاتھ.
ہاتھ
ہاتھ ہاں, گڈ. اب بتاؤ تم کون ہو, تم کون ہو؟ نہیں سمجھتے؟ نہ جانے تم اس جنگل بیابان میں کیسے آ گئے ہو.
کون,
کاش تم بول سکتے.
ٹارزن ایک بار پھر اٹھ کر درختوں میں غائب ہو گیا. مگر جین کو معلوم تھا کہ وہ اسے اکیلا چھوڑ کر زیادہ دور نہیں جائے گا. تھوڑی دیر بعد ٹارزن بہت سی لمبی شاخیں اور گھاس لے کر واپس آیا اور جین کے لیے زمین پر ایک نرم گھاس کا بستر بنا دیا. اس کے بعد اس نے جین کو لیٹ جانے کا اشارہ کیا. جین ہچکچائی تو ٹارزن نے اپنا چاقو نکال کر اس کو دے دیا اور خود تھوڑی دور ہٹ کر زمین پر لیٹ گیا. اب رات ہو گئی تھی اور جنگل میں سے جنگلی جانوروں کی آوازیں آ رہی تھیں, لیکن ٹارزن کے قریب ہونے سے جین کو بہت اطمینان تھا. وہ رات گئے دیر تک ٹارزن کے بارے میں سوچتی رہی.
شکل سے تو یہ حبشی نہیں لگتا, لیکن اگر یہ حبشی نہیں ہے تو پھر یہاں آیا کیسے؟ اور یہ جو اس نے لاکٹ پہنا ہوا ہے وہ اسے کیسے ملا؟ اس کی نیلی آنکھوں سے تو اندازہ ہوتا ہے کہ یہ سفید نسل کا ہے, لیکن کوئی اور بھی زبان میں نہیں بولتا. اور سب سے حیرت کی بات یہ ہے, کوئی انسان اس خوفناک جنگل میں اتنے خونخوار جانوروں کے درمیان کیسے زندہ رہ سکتا ہے؟ اور پھر اس کی رنگت بتا رہی ہے کہ یہ جنگل میں کئی سال سے تیز دھوپ میں رہ رہا ہے.
ٹارزن کے بارے میں سوچتے سوچتے جین کو آخر نیند آ گئی. جب صبح ہوئی تو ٹارزن پھر اس کے لیے تازہ پھل لے کر آیا. دونوں ساتھ بیٹھ کر پھل کھا رہے تھے کہ جین کی نظر پھر ٹارزن کے لاکٹ پر پڑی.
یہ لاکٹ کہاں سے ملا ہے تمہیں؟ دکھاؤ مجھے, دو لاؤ 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 مجھے دکھاؤ ذرا.
ٹارزن نے فوراً لاکٹ اتار کر جین کو دے دیا.
ارے یہ تو بہت یقین کی لگتا ہے, کتنے سارے ہیرے جڑے ہوئے ہیں. یہ کونے میں بٹن کیسا ہے, دبا کر دیکھتی ہوں.
جیسے ہی اس نے بٹن دبایا لاکٹ کھل گیا. ٹارزن حیرانی سے دیکھنے لگا. اسے پتا نہیں تھا کہ لاکٹ کھل بھی سکتا ہے. اندر دو منی تصویریں لگی ہوئی تھی. ایک تصویر ایک عورت کی اور دوسری ایک مرد کی تھی. جین کو خیال آیا کہ شاید اسے یہ لاکٹ اسی کیبن سے ملا ہے.
مگر اس مرد کی تصویر بالکل تمہاری جیسی ہے, یہ دیکھو आगे आगे देखो, ये देखो है ना।
टार्जन ने तस्वीर को गौर से देखा, फिर उसने तरकश के तीर निकालकर जमीन पर रख दिए और तरकश के अंदर हाथ डालकर एक लिपटा हुआ कागज निकाला। कागज में से तस्वीर निकली, ये उसी शख्स की एक और तस्वीर थी।
कमाल है भाई, तुम्हारी शक्ल इस आदमी से कितनी मिलती है। अच्छा खैर, ये लो अपना लॉकेट वापस ले लो।
टार्जन ने मुस्कुराकर लॉकेट जेन के गले में डाल दिया।
अरे अरे, ये क्या कर रहे हो? नहीं भाई, ये मैं नहीं ले सकती हूँ।
टार्जन ने सर के इशारे से कहा कि वो रख ले।
अच्छा भाई, जिद करते हो तो रख लेती हूँ, शुक्रिया।
शुक्रिया। इसके बाद जेन ने टार्जन को इशारों से बताया कि वो केबिन वापस जाना चाहती है। टार्जन ने जेन को कंधे पर उठाया, दरख्तों से लटकता हुआ केबिन की तरफ चल पड़ा। वापसी में उसने लंबा रास्ता चुना, क्योंकि जेन उसे बहुत अच्छी लगती थी और वो उसे ज्यादा से ज्यादा वक्त अपने साथ रखना चाहता था। इसलिए जब वो सारा दिन सफर करने के बाद केबिन पहुंचे तो शाम हो चुकी थी। टार्जन ने आहिस्ता से जेन को नीचे उतार दिया।
आओ मेरे साथ आओ। आओ भाई, घबराओ नहीं, आओ मैं तुम्हें डैडी से मिलवाती हूँ। आओ आओ। अरे ये क्या, ये जंगल में बंदूकें क्यों चल रही?
टार्जन ने जेन को इशारों से समझाया कि वो फौरन उसी तरफ जा रहा है और दरख्तों पर चढ़कर गायब हो गया। जेन ने फौरन भागकर केबिन का दरवाजा खटखटाया।
फिलोमीना, दरवाजा खोलो।
जेन, जेन मेरी बच्ची वापस आ गई। खुदा का लाख लाख शुक्र।
डैडी कहाँ है फिलोमीना, और ये बंदूकें कौन चला रहा है?
उधर लेफ्टिनेंट डार्नो को यकीन हो चला था कि जेन मर चुकी है। वो सबसे आगे चल रहे थे, उसके पीछे प्रोफेसर और 20 सिपाही थे, सबसे पीछे लेफ्टिनेंट क्लॉड और विलियम थे। डार्नो चूंकि तेज चल रहे थे इसलिए वो अपने साथियों से 100 गज आगे निकल आए। अचानक कई हबशी झाड़ियों में से लपके, ये वही आदमखोर हबशी थे जिनका गांव टार्जन देख चुका था। इससे पहले कि डार्नो अपना पिस्तौल चला सके वो उसे घसीट कर झाड़ियों में ले गए। डार्नो ने चीख मारकर औरों को खबरदार किया। 6 सिपाही उसकी मदद को लपके मगर उनमें से एक नेजा खाकर गिर पड़ा। ऊपर से तीर बरसने लगे, सिपाहियों ने वापस फायर किया। ये वही आवाजें थी जो जेन और टार्जन ने सुनी थी। काफी देर तक फ्रांसीसियों और हबशियों में लड़ाई होती रही, बड़ा खून बहा, कई हबशी मारे गए और बाकी भागकर जंगल में घुस गए। 20 सिपाहियों में से 4 मर गए, बाकी जख्मी हो गए। रात होने को थी, फिर वो रास्ता भी भूल गए थे इसलिए रात भर के लिए वहीं पड़ाव डाल दिया। आदमखोर हबशी डार्नो को लेकर अपने गांव पहुंच गए। डार्नो को देखते ही एक हुजूम इकट्ठा हो गया, उसमें औरतें और बच्चे भी शामिल थे जो शिकार देखने आए थे। कई हबशी डार्नो पर पिल पड़े और उसे मारने और नोचने लगे। डार्नो के कपड़े फट गए और जिस्म से खून बहने लगा। हबशियों ने उसे गांव के बीच एक बड़े सुतून से बांध दिया। कुछ औरतें पतीलियों में पानी भरकर ले आईं और कुछ आग जलाने लगी जिस पर शिकार पकना था। जब सब हबशी इकट्ठे हो गए तो मौत का नाच शुरू हो गया। वैश्याना चेहरे, मोटे मोटे होंठ, पीले पीले लंबे नोकीले दांत, मटकती हुई शैतानों जैसी आंखें, क्या घूमते हुए जिस्म, खौफनाक नेजे। डार्नो को ऐसा महसूस हुआ कि जैसे वो कोई भयानक ख्वाब देख रहा है। वैशी आदमखोर नाचते नाचते उसके और करीब आ गए। एक ने उसके बाजू को नेजे से छेद दिया, फिर एक और नेजा लगा, एक और। डार्नो का बदन लहू लहान हो गया और उसने तकलीफ के मारे दांत खींच लिए और आंखें बंद कर ली। टार्जन तेजी से दरख्तों में झूलता जा रहा था कि उसे दूर से ढोल की आवाज आई। वो समझ गया कि आदमखोरों को एक नया शिकार मिल गया है और वो उसे पकाने की तैयारी कर रहे हैं, क्योंकि ये नजारा वो पहले भी देख चुका था। वो फौरन आदमखोरों के गांव की तरफ मुड़ गया। गांव पहुंचकर वो एक दरख्त में दुबक कर बैठ गया और नीचे देखने लगा। एक सफेद आदमी सुतून से बंधा हुआ था और उसकी मौत का नाच जारी था। टार्जन को पता था कि किसी लम्हे वो शिकार पर तिल पड़ेंगे और चंद मिनटों में सिवाय हड्डियों के कुछ नहीं रहेगा। टार्जन ने जल्दी से एक रस्सी का फंदा बनाया और गोरिलों जैसी खौफनाक आवाज निकाली। हबशी नाचते नाचते रुक गए। टार्जन ने आंखें खोली, उसके ऐन सामने एक लंबा चौड़ा हबशी खड़ा था। अचानक उस हबशी का जिस्म ऊपर की तरफ खींचा जाने लगा। बाकी हबशी दहशत ज्यादा होकर देखने लगे। हबशी सीधा ऊपर की तरफ उठता गया اور پھر درختوں میں غائب ہو گیا. آدم خوروں میں بھنکڑ مچ گئی. وہ وحشت سے چیخے مارتے گاؤں کے دروازے کی طرف بھاگے. ڈارنو اکیلا رہ گیا. ٹارزن پھرتی سے زمین پر کودا اور ڈارنو کی طرف بڑھا. ڈارنو نے جب اس لمبے چوڑے تقریباً ننگے جنگلی انسان کو اپنی طرف آتے دیکھا تو اس کا دل بیٹھ گیا کہ ایک نئی مصیبت آنے والی ہے. لیکن جب اس نے ٹارزن کا چہرہ دیکھا تو اطمینان کا سانس لیا, کیونکہ ٹارزن کے چہرے سے ہمدردی ٹپک رہی تھی. ٹارزن نے اس کی رسیاں کاٹ دی. ٹارنو زمین پر گرنے لگا تو ٹارزن نے اسے اپنے بازو میں اٹھایا, کندھے پر ڈالا اور درختوں میں چڑھ گیا. ٹارنو کو ایسا لگا جیسے وہ ہوا میں اڑ رہا ہے. پھر وہ بے ہوش ہو گیا. دوسرے دن فرانسیسی سپاہیوں کے پڑاؤ میں لیفٹیننٹ کلاڈ نے واپس جانے کا فیصلہ کیا.
مگر لیفٹیننٹ, ابھی ہمیں جین کو ڈھونڈنا ہے.
نہیں پروفیسر صاحب, ہم اپنے زخمیوں کو اٹھائے ہوئے آگے نہیں جا سکتے.
تو کیا ہم جین اور لیفٹیننٹ ڈارنو کو جنگل میں مرنے کے لیے چھوڑ دیں گے؟
یہ میں کب کہہ رہا ہوں. میرا ارادہ ہے ہم زخمیوں کو واپس جہاز پر پہنچا کر اور سپاہی اور بندوقیں لے کر آئیں. یقین کیجیے مجھے بھی اپنے ساتھی ڈارنو بہت عزیز ہیں. میں انہیں یہاں چھوڑنے کا سوچ بھی نہیں سکتا.
وہ تو ٹھیک ہے لیفٹیننٹ.
لیفٹیننٹ کلاڈ ٹھیک کہہ رہے ہیں انکل, ہم لوگ بہت کم رہ گئے. آگے نہ جانے کتنے اور درندوں سے واسطہ پڑے, اس لیے ہمیں فوراً واپس جا کر اور اسلحہ جمع کر کے لانا چاہیے.
ٹھیک ہے چلو.
جب یہ لوگ کیبن واپس پہنچے تو جین کو دیکھ کر پروفیسر اور ولیم کی خوشی کی انتہا نہ رہی.
او جین میری بچی.
ڈیڈی میں ٹھیک ہوں, میں بالکل ٹھیک ہوں.
ولیم بھی خوشی سے بیتاب ہو گیا اور بے تکلف ہو کر جین کے کندھے پر ہاتھ رکھ دیا.
جین تم زندہ ہو؟ خدا کا لاکھ لاکھ شکر ہے کہ تم زندہ ہو.
جین کو ولیم کی بے تکلفی پسند نہیں آئی. اس نے سرد انداز میں جواب دیا.
آپ کا بہت شکریہ مسٹر ولیم, آپ نے ایسے وقت میں میرے والد کی مدد. یہ بتائیے وہ ہمارا جنگلی دوست کہاں ہے؟ وہ تو گولیوں کی آواز سنتے ہی آپ کو ڈھونڈنے گیا تھا.
کون دوست؟ کس کی بات کر رہی ہے؟
وہی ہمارا مہربان جس نے آپ کی بھی جان بچائی تھی اور مجھے بھی اس ہیبتناک گوریلے سے بچایا تھا. کہاں ہے وہ؟ آپ کے ساتھ کیوں نہیں آیا؟
جین کا بار بار اس طرح پوچھنا ولیم کو بے چین کر گیا. اس نے تلخی سے کہا,
وہ ہمارے پاس آ ہی کب تھا؟ وہ تو اپنے حبشی ساتھیوں کے پاس گیا ہوگا.
کون حبشی؟
وہی جنہوں نے ہم پر حملہ کیا تھا, جو لیفٹیننٹ ڈارنو کو اٹھا کر لے گئے.
نہیں نہیں ایسا نہیں ہو سکتا, وہ حبشی نہیں ہے, وہ تو ہم جیسا لگتا ہے.
وہ ہم جیسا نہیں ہے, وہ تو ایک جنگلی آدمی جو نہ ہماری زبان سمجھتا ہے اور نہ بولتا ہے. اس کا حلیہ نہیں دیکھا؟ اس نے بھی حبشیوں کی طرح جانوروں کی کھال پہنی ہوئی ہے. وہ انہی میں سے ہے, ممکن ہے آدم خور بھی ہو.
ایسا نہیں ہو سکتا, کبھی نہیں ہو سکتا. تم اسے نہیں جانتے, وہ ایک نہایت شریف انسان ہے.
یہ کہہ کر اور غصے سے دروازہ بند کر لیا. دوسری صبح ولیم اور لیفٹیننٹ کلاڈ 200 سپاہی اسلحہ اور کھانے پینے کا سامان لے کر ڈارنو کی تلاش میں نکل پڑے. انہیں ڈارنو کے زندہ بچنے کی زیادہ امید نہیں تھی, مگر انہوں نے فیصلہ کر لیا تھا کہ وہ اپنے ساتھی کی موت کا بدلہ ضرور لیں گے. دوپہر تک وہ آدم پور حبشیوں کے گاؤں پہنچ گئے. انہوں نے گاؤں کو چاروں طرف سے گھیرے میں لے لیا اور حبشیوں پر حملے کی تیاری کرنے لگے. حبشی آنے والے خطرے سے بے خبر اپنے کاموں میں مصروف تھے کہ اچانک چاروں طرف سے گولیاں چلنے لگیں. سب حبشی کام چھوڑ چھاڑ کر اپنے گھروں کی طرف لپکے. کچھ حبشی نیزے لے کر نکل آئے, کچھ تیر چلانے لگے. عورتوں اور بچوں نے وحشت سے چیخنا شروع کیا. سپاہیوں نے دیکھا کہ کچھ حبشی ڈارنوں کے پھٹے ہوئے کپڑے پہنے ہوئے. بس اب کیا تھا, انہوں نے ایک ایک حبشی کو ختم کرنے کا فیصلہ کر لیا. تھوڑی ہی دیر میں وہاں حبشی مردوں کی لاشیں لاشیں پڑی تھیں. سپاہیوں نے پورا گاؤں چھان مارا لیکن ڈارنو نہیں ملا. اب اندھیرا ہو رہا تھا, اس لیے انہوں نے رات یہیں گزارنے کا فیصلہ کیا اور عورتوں اور بچوں کو جھونپڑیوں میں بند کر کے پہرا لگا دیا. ساری رات عورتوں کے رونے پیٹنے کی آوازیں آتی رہی. صبح ہوتے ہی سب فرانسیسی سپاہی اور ولیم کیبن کی طرف روانہ ہو گئے. جین ان کا بے چینی سے انتظار کر رہی تھی.
کیا ہوا؟ کیا لیفٹیننٹ ڈارنو نہیں ملے؟
سارا گاؤں چھان مارا, ان کا نام و نشان تک نہیں ملا, صرف ان کے کپڑوں کی دھجیاں ملی. خدا جانے ان ویشیوں نے ان کے ساتھ کیا سلوک کیا ہوگا.
کس نے؟ کیا مطلب ہے تمہارا؟
میرا مطلب ہے مس پورٹر کہ وہ آدم خور ہی تھے.
او مائی گاڈ.
اور آپ کا جنگلی دوست, آپ کا مہربان, جب آپ کو چھوڑ کر گیا تھا تو ہمیں بچانے نہیں اپنے آدم خور ساتھیوں کے ساتھ دعوت اڑانے گیا ہوگا. شاید وہ ان کا سردار بھی ہو.
مسٹر کلیٹن, آپ ان کے بارے میں ایسی گری ہوئی بات کر سکتے ہیں میں سوچ بھی نہیں سکتی. یہ مت بھولیے کہ انہوں نے آپ کی بھی جان بچائی تھی. ان کے بارے میں اور کچھ نہیں سننا چاہتی.
رات کو جین جب اپنے بستر پر لیٹی تو اسے اپنے تکیے کے پاس ایک خط ملا. جین نے اٹھا کر پڑھنا شروع کیا.
مس پورٹر، میں نے جو کچھ کہا تھا اسے بھول جائیے. یقین کیجیے میں نے بلا سوچے سمجھے وہ باتیں کہی تھیں. مجھے بے حد افسوس ہے کہ میں نے آپ کا دل دکھایا ہے. معاف کر دیجیے. فقط آپ کا ولیم.
بغیر سوچے سمجھے سوچا تو ہوگا، تبھی تو کہا تھا. مگر تم بہت بڑی غلطی کر رہے ہو ولیم. وہ آدم خور نہیں ہو سکتا، کبھی نہیں ہو سکتا.
جب ڈارنو کو ہوش آیا تو اس نے خود کو نرم گھاس پر لیٹا ہوا پایا. اس کے جسم کا ایک ایک حصہ اور ایک ایک ہڈی دکھ رہی تھی. اس نے اٹھنے کی کوشش کی لیکن درد اور کمزوری کے مارے وہ ہل بھی نہ سکا. اس لیے وہ دیر تک آنکھیں بند کیے پڑا رہا. اب اسے سب یاد آ رہا تھا، آدم خوروں کا حملہ، موت کا ناچ، پھر اس کا اچانک بچ جانا. یہ سوچتے سوچتے وہ پھر بے ہوش ہو گیا. جب اسے دوبارہ ہوش آیا تو اس نے دیکھا کہ ایک سفید خوش شکل انسان اس کے پاس بیٹھا اسے غور سے دیکھ رہا ہے. ڈارنو نے اسے پہچان لیا. یہ وہی تھا جس نے اس کی جان بچائی تھی. سفید انسان نے ڈارنو کے زخموں کو اچھی طرح دیکھا بھالا، پھر جنگل سے اس کے لیے پھل اور پانی لایا. ان کو کھانے کے بعد ڈارنو میں اب تھوڑی سی طاقت آئی.
دوست، تم نے میری جان بچائی ہے، تمہارا بہت بہت شکریہ.
ٹارزن نے سر ہلایا، پھر ایک درخت کی چھال پر ایک پینسل سے آہستہ آہستہ لکھنا شروع کیا.
میں گوریلوں کا ٹارزن ہوں، تم کون ہو؟ کیا تم یہ پڑھ سکتے ہو؟
ڈارنو نے پڑھ کر فوراً کہا،
ہاں ہاں میں انگریزی پڑھ سکتا ہوں، بول بھی سکتا ہوں، اب ہم باتیں کر سکتے ہیں.
ٹارزن نے اشارے سے بتایا کہ وہ نہیں سمجھا. پھر اس نے پینسل ڈارنو کو دے دی. ڈارنو کو خیال آیا کہ شاید یہ شخص گونگا اور بہرا ہے. اس نے لکھا،
میرا نام پال ڈارنو ہے، میں فرانسیسی نیوی میں لیفٹیننٹ ہوں. میں آپ کا شکریہ ادا کرتا ہوں کہ آپ نے میری جان بچائی. کیا میں پوچھ سکتا ہوں کہ آپ اگر انگریزی لکھ سکتے ہیں تو بول کیوں نہیں سکتے؟
میں صرف اپنے گوریلوں کی زبان بولتا ہوں، وہی میرا قبیلہ ہے. میں نے کبھی کسی انسان سے بات نہیں کی، صرف ایک دفعہ جین کے ساتھ بات کی ہے، وہ بھی اشاروں میں. آج پہلی دفعہ میں کسی سے لفظوں میں بات کر رہا ہوں.
ڈارنو یہ پڑھ کر حیران رہ گیا. اس نے لکھا،
وہ لڑکی جین اب کہاں ہے؟ اسے تو گوریلا اٹھا کر لے گیا تھا.
وہ اپنے باپ کے پاس کیبن واپس پہنچ چکی ہے.
وہ بچ کیسے گئی؟
ٹارزن نے اسے گوریلے سے چھڑا لیا اور گوریلے کو مار ڈالا. سارے جنگل میں کوئی ٹارزن سے دشمنی کر کے زندہ نہیں رہ سکتا. میں گوریلوں کا ٹارزن ہوں. ٹارزن بہت طاقتور ہے.
ڈارنو اب کمزوری کی وجہ سے اور نہیں لکھ سکتا تھا. وہ نڈھال ہو کر سو گیا. اس رات ڈارنو کو بہت تیز بخار چڑھ گیا. چار دن اور چار راتیں وہ بالکل بے ہوش رہا. اس دوران ٹارزن نے اس کی پوری تیمارداری کی. وہ ڈارنو کے منہ میں پانی ٹپکاتا رہا، اس کے زخموں پر جڑی بوٹیوں کے مرہم لگاتا رہا۔ پانچویں دن بخار تو اتر گیا لیکن ڈارنو اتنا کمزور ہو گیا کہ سر بھی نہیں اٹھا سکتا تھا۔ اس نے اشارے سے ٹارزن سے کہا کہ وہ لکھنا چاہتا ہے۔
میں اپنے آدمیوں کے نام ایک پیغام بھیجنا چاہتا ہوں، کیا تم یہ کام کر سکتے ہو؟
یہاں گوریلے آتے ہیں، اگر میں نے تمہیں اکیلا چھوڑ دیا تو وہ تمہیں پھاڑ کھائیں گے، اسی لیے میں ہر وقت تمہارے پاس رہتا ہوں۔
تم نے میرے لیے جو کچھ کیا ہے وہ میں عمر بھر نہیں بھولوں گا، بتاؤ میں اس احسان کا بدلہ کیسے چکا سکتا ہوں؟
مجھے انسانوں کی زبان سکھا دو۔
اور اس طرح ڈارنو ٹارزن کو روز سبق دینے لگا۔
ہاں بولو بولو، پا
بول بو
پا نی
پا
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 پا نی
پا نی
شاباش شاباش، بہت اچھا۔ اب بولو آ آسمان،
آ آ آ سمان،
نہیں نہیں ایسے نہیں،
آ
آ آسمان،
آسمان،
شاباش، ویری گڈ۔ اب بولو انسان،
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 ویری گڈ ویری گڈ۔
چند دنوں میں ٹارزن چھوٹے چھوٹے جملے بولنے لگا۔ اب وہ اور ڈارنو آپس میں گفتگو کر سکتے تھے۔ جب ڈارنو کی حالت بہتر ہوئی تو ٹارزن نے اس سے پوچھا کہ اگر اس میں کیبن واپس جانے کی ہمت ہے تو وہ اسے وہاں پہنچا دے گا۔ اصل میں ٹارزن جین سے ملنے کے لیے بے چین تھا۔ ڈارنو فوراً راضی ہو گیا اور ٹارزن اسے کندھے پر ڈال کر درختوں میں جھولتا کیبن کی طرف چلا۔ کئی گھنٹوں کے سفر کے بعد وہ ساحل کے قریب پہنچ گئے۔ ٹارزن کا دل بے چینی سے تیز تیز دھڑک رہا تھا۔ چند ہی لمحوں میں اسے جین نظر آئے گی۔ اس نے آخری 100 گز تیزی سے درختوں پر جھول کر اپنے آپ کو اور ڈارنو کو ریت پر اتار دیا۔ دونوں حیرانی سے سمندر کی طرف دیکھتے رہے۔ یہاں ایک عجیب سی ویرانی چھائی ہوئی تھی۔ دونوں جہاز غائب تھے۔ ریت پر دور دور تک کوئی آدمی نظر نہیں آتا تھا۔ دونوں فوراً کیبن کی طرف بھاگے۔ ٹارزن نے کیبن کا دروازہ کھولا۔ ڈارنو جو اس کے پیچھے کھڑا تھا آہستہ آہستہ اندر داخل ہوا۔ کیبن میں کھانے پینے کا سامان، اسلحہ، بندوقیں اور باقی ساری چیزیں موجود تھیں، لیکن جین اور پروفیسر پورٹر کا کوئی نام و نشان نہیں تھا۔ دونوں نے خاموشی سے ایک دوسرے کی طرف دیکھا۔ ٹارزن کا دل بیٹھ گیا۔ جین چلی گئی، اسے چھوڑ کر چلی گئی۔